إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار قال سبحانه وتعالى إن الساعة آتية أكاد أخفيها لتجزى كل نفس بما تسعى فلا يصدنك عنها من لا يؤمن بها واتبع هواه فتردى. اللہ تعالی نے انسان کے لیے دو زندگیاں رکھی ہیں، ایک زندگی مرنے سے پہلے کی ہے اور ایک زندگی مرنے کے بعد کی ہے۔ مرنے کے پہلے کی زندگی عمل اور کوشش کی زندگی ہے، اور موت کے بعد مرنے کے بعد والی زندگی یہ انجام اور جزا کی زندگی ہے۔ جیسا عمل آدمی دنیا میں کرے گا مرنے کے بعد ویسا ہی انجام اس کے سامنے آئے گا، لیکن قیامت کا دن اور آخرت کی زندگی انسان کے سامنے نہیں ہے۔ جیسے وہ اپنے کل کو نہیں دیکھ سکتا ہے، ویسے ہی وہ قیامت کے دن کو، آخرت کو، جنت کو، جہنم کو نہیں دیکھ سکتا ہے۔ یہ سب کا سب اس سے چھپا ہوا ہے۔ فیصلے کا دن، بدلے کا دن آنے والا ہے، اس میں کوئی شک نہیں ہے۔ ایک ایک کر کے انسان کی زندگی کے دن ختم ہوتے چلے جائیں گے، اور ساری انسانیت کی زندگی، ساری انسانیت کو ایک دن ختم کر دیا جائے گا۔ وہ قیامت کا دن ہوگا جب سب کے سب ختم کر دیے جائیں گے، اور اس دن انسان کو اس کے بدلے کے لیے دوبارہ زندہ کیا جائے گا۔ انسانیت کی ابتدا سے جتنے لوگ دنیا میں آئے اور گئے، جو اپنی قبروں میں ہیں، کوئی جلا دیا گیا، کوئی سمندر میں ڈال دیا گیا، جو جہاں ہیں قیامت کے میدان میں، قیامت کے دن حشر کے میدان میں سب کے سب جمع کیے جائیں گے، اور ان کی ابدی زندگی کے بارے میں ان کا فیصلہ کیا جائے گا۔ وہ دن آنے والا ہے جب انسان کی آزادی ختم ہو جائے گی، اور اللہ رب العالمین کے سامنے اس کو پیش کیا جائے گا، اس کو اپنی پوری زندگی کا حساب دینا ہوگا، اپنی عمر، اپنی صلاحیتیں، اپنا مال، اپنے جسم کو کس طرح سے اس نے استعمال کیا، ان تمام چیزوں کا جواب اللہ رب العالمین کے سامنے انسان کو پیش کرنا ہوگا، اور اللہ کی طرف سے اس کے لیے فیصلہ آئے گا۔ پھر یا تو وہ جنت میں جائے گا یا پھر جہنم میں جائے گا۔ دنیا کی زندگی ختم ہونے والی ہے، اور آخرت کی زندگی یقینی ہے، شروع ہونے والی ہے، اور وہ دن آنے والا ہے جس میں سب کے سب، چاہے وہ اللہ کی طرف بھاگنے والا ہو یا اللہ سے بھاگنے والا ہو، اس کو اللہ کے پاس لوٹایا جائے گا۔ ثم الینا ترجعون، پھر تم کو پلٹا کے ہماری طرف لایا جائے گا۔ لیکن آخرت کا دن، قیامت کا دن چھپا ہوا ہے، سامنے نہیں ہے۔ اسی لیے ایک انسان اس کا انکار کرتا ہے، اس پہ یقین نہیں کرتا ہے، اللہ تعالیٰ نے قرآن کریم میں فرمایا ان الساعت آتیت اکاد اخفیہا، قیامت کی گھڑی آ رہی ہے، ان الساعت آتیت اکاد اخفیہا، میں اس کو چھپا کے رکھنا چاہتا ہوں، اکاد اخفیہا، میں نے اس کو چھپا کے رکھا ہے، لتجزا کل نفس بما تسعى، تاکہ ہر ایک کو اس کی کوشش کے برابر بدلہ مل جائے۔ قیامت کیوں آ رہی ہے؟ تاکہ انسان کو اس کے اعمال کے مطابق جزا اور بدلہ ملے۔ فلا يصدنک عنها من لا یؤمن بها واتبع ہواہ، اور قیامت کی گھڑی سے، قیامت کے دن سے تجھ کو وہ آدمی بھٹکا نہ دے، غفلت میں نہ ڈال دے، جو اس پر ایمان نہیں رکھتا ہے اور جو خواہشات کی اتباع کرتا ہے، فتردا، تو اس کی اتباع کرے گا، تو ایسا نہ ہو کہ اس کے پیچھے چلنے کی وجہ سے تو ناکام و نامراد ہو جائے۔ آخرت چھپی ہوئی ہے، اس کا چھپا ہونا انسان کو آخرت کے انکار کی طرف لے جاتا ہے، کس نے دیکھا مرنے کے بعد کیا ہوگا، کس نے دیکھا قبر میں کیا ہوتا ہے، کس نے دیکھا اللہ ہے کہ نہیں ہے، کس نے دیکھا فرشتے ہیں، کون ہے، نہیں دیکھا کسی نے۔ یہ نہ دیکھنا انسان کو شک اور انسان کو انکار کی طرف لے جاتا ہے۔ اسی لیے آپ کو آج بہت سارے پڑھے لکھے لوگ ملیں گے جن کا کہنا یہ ہے کہ مرنے کے بعد کوئی آیا دنیا میں بولنے کے لیے کہ مرنے کے بعد کیا ہوتا ہے، کسی نے دیکھا قبر میں کیا ہوتا ہے، قبر کھود کے دیکھے ہم نے تو کچھ بھی نہیں نکلا، دیکھو فلاں سمندر میں ہے، اس کو کون زندہ کیا، وہ اسی پڑا ہوا ہے، کسی کی ہڈیاں مل رہی ہیں، کسی کا کیا ہے۔ آخرت دکھائی نہیں دیتی ہے، دنیا کے پار کی زندگی دکھائی نہیں دیتی ہے، یہی نہیں دکھائی دینا انسان کے لیے فتنہ اور آزمائش ہے، یہ آزمائش ہے انسان کے لیے، اور یہی چیز انسان کو آخرت کے انکار کی طرف لے جاتی ہے۔ کتنا بھولا ہے انسان، نہیں دکھتا تو نہیں ہے، نہیں دکھتا ہے نہیں ہے۔ آپ بتائیے آخرت کے بارے میں یہ قاعدہ انسان اپناتا ہے، لیکن زندگی کے کتنے معاملات ہیں اس کو آدمی مانتا ہے حالانکہ نہیں دیکھتا ہے، اس کو الیکٹران نہیں دکھتا ہے، پروٹون نہیں دکھتا ہے، اس کو بیکٹیریا نہیں دکھتا ہے، اس کو ہوا نہیں دکھتی، اس کی اپنی عقل نہیں دکھتی ہے، اس کی روح اس کو دکھائی نہیں دیتی ہے، اس کو کل دکھائی نہیں دیتا ہے، سورج ڈوبنے کے بعد سورج کہاں ہے نہیں دکھائی دیتا ہے، دن میں ستارے نہیں دکھائی دیتے ہیں، لیکن بتا ہے ہے ہے۔ کوئی آدمی ابھی باہر نکلے بولے آسمان میں کہاں ستارے، ستاروں کا وجود ہی نہیں، ستارے ہیں نہیں، بولے ہے کہاں، کہاں آسمان میں رہتے کہ زمین میں، آسمان میں رہتے ہیں، بولے دیکھو اوپر آسمان میں دکھ رہے نہیں دکھ رہے، ہے ہے، دکھ رہے کیا نہیں دکھ رہے، بولے نہیں دکھ رہے تو نہیں ہے، بولے ذرا ٹھہر نا، شام تو ہوں دے، رات ہونے دے، جب رات ہو جائے گی ستارے بھی دکھیں گے چاند بھی دکھے گا، رات تو ہونے دے، آخرت تو آنے دے، فرشتے بھی دکھیں گے، جہنم بھی دکھے گی، پل صراط بھی دکھے گا، حشر سب کچھ دکھائی دے گا، آخرت تو آنے دے، ابھی ابھی شام ہوئی نہیں ہے۔ وقت سے پہلے انکار بہت آسان ہے، لیکن وقت ہونے کے بعد انکار آدمی کرے فائدہ نہیں ہے، سب دیکھے گا، لیکن وقت ہونے کے بعد ایمان اگر لے آئے اس ایمان کا بھی فائدہ نہیں ہے۔ کیوں؟ اس لیے کہ دن میں ایمان لانا تھا، رات ہونے کے بعد تو سب دیکھ کے مانے کے تارے ہیں، جب نہیں دکھ رہا تھا، جب دکھائی نہیں دیتا تھا تب ماننا تھا۔ اسی لیے اللہ نے بہت بڑی بات یہاں کہی، اللہ نے کیا فرمایا، ان الساعت آتیت، آخرت آ رہی ہے، قیامت آ رہی ہے، اکاد اخفیہا، میں اس کو چھپا کے رکھنا چاہتا ہوں، دکھائیں گے تو سب مانیں گے. پھر فرق کہاں ہوگا مومن اور کافر میں؟ الذین یؤمنون بالغیب, بن دیکھے ماننے والے. دیکھ کر ماننے والوں سے الگ کیسے ہوں گے جب سب کو دکھائی دے گا؟ اب بتائیں مومن کافر میں فرق کیسا ہو سکتا ہے؟ دیکھ کے ماننے والوں نہیں بھی دکھتا تو میں مانتا, میں تو ماننے والا تھا. لیکن جب چھپا دیا جائے تب بات کھل کے سامنے آتی ہے کہ کون ماننے والا تھا کون نہیں ماننے والا تھا. ان الساعت آتیت اکاد اخفیہا, قیامت کی گھڑی آ رہی ہے, میں اس کو چھپا کے رکھنا چاہتا ہوں. کیوں؟ لتجزا کل نفس بما تسعى, تاکہ ہر کوشش کرنے والے کو اس کی کوشش کا بدلہ مل جائے. بن دیکھے کون کوشش کرتا ہے آخرت کے لیے؟ آخرت کو دیکھا نہیں, مرنے کے بعد کی زندگی دیکھی نہیں, جنت نہیں جہنم نہیں, اللہ کو نہیں دیکھا, لیکن بغیر دیکھے کون عمل کرتا ہے؟ یہ کھل کے سامنے آ جائے, اس لیے میں نے آخرت کو چھپا کے رکھا ہے. لیکن ایمان والوں کے لیے بھی بڑی مشکل گھڑی ہوتی ہے جب وہ ایسے ماحول میں ہوں کہ اس ماحول میں لوگ آخرت کا انکار کر رہے ہوں یا آخرت کے بارے میں شک میں ہوں. بعض اوقات کیا ہوتا ہے, دوسرے کا وائرس اس میں آتا, دعوت دینے گیا, ارے مرنے کے بعد سے, بولے کہا ہے کہ مرنے کے بعد زندگی ہے, کچھ بھی نہیں ہے, کہاں پڑے چکر میں تم لوگ, آج جیو کھاؤ پیو موج مناؤ, مرنے کے بعد کچھ بھی نہیں ہے. اب گیا تھا دعوت دینے اس کو, اب پیچ ڈی نے اس کے ذہن میں ایسا زہر گھولا کہ اس کے دل میں کھٹکا شروع ہوگا, ہے کہ نہیں ہے. بعض اوقات انکار کرنے والے کا شک اور کفر ایمان والے کے دل پر اثر کرنے لگ جاتا ہے, ہوتا ہے ایسا, بعض لوگوں کو وسوسے دل میں پیدا ہونے شروع ہو جاتے ہیں. اللہ نے کیا فرمایا, ایسے ماحول میں ہوں گے مومن, فلا یصدنک عنہا من لا یؤمن بها, کہ تجھ کو وہ آدمی جو اس آخرت کے دن پر قیامت پر ایمان نہیں رکھتا ہے اس سے تجھ کو پھیر نہ دے, اس سے غافل نہ کر دے, اس سے منہ موڑنے والا نہ بنائے, اس سے انکار کرنے والا نہ بنائے. کون؟ جو اس کو نہیں مانتا ہے. واتبع ہوا, اور وہ آدمی جو اس انکار کی وجہ سے خواہشات کے پیچھے پڑ گیا ہے, فتردا, اس کے پیچھے جانے کی وجہ سے کہیں ایسا نہ ہو کہ تو ناکام و نامراد ہو جائے. یہاں پر بہت ہی اہم بات اللہ نے بیان کی, دو باتیں, من لا یؤمن بها واتبع ہوا, آخرت کے دن سے تجھ کو وہ آدمی غافل نہ کر دے جو اس پر ایمان نہیں لاتا ہے اور خواہشات کی اتباع کرتا ہے. معلوم ہوا آخرت کا انکار انسان کی زندگی سے پابندی اور اخلاق کو نکال دیتا ہے, اس کے اندر آزادی پیدا کرتا ہے. آخرت کا انکار انسان کے کردار میں, اس کی عملی زندگی میں آزادی اور خواہشات کی اتباع پیدا کرتا ہے. اس لیے خواہشات کی اتباع وہاں آتی ہے جہاں آخرت کا ایمان کمزور ہو. کیا فرمایا اللہ نے, دیکھیے غور کیجئے, قرآن کی باتوں میں بہت باریک بات ہوتی ہے اور جتنا اس پہ غور کریں اتنی بات واضح ہوتی ہے. اللہ نے کیا فرمایا, قیامت کے دن سے تجھ کو وہ آدمی نہ پھیر دے جو اس پر ایمان نہیں لاتا ہے اور خواہشات کی اتباع کرتا ہے. تو جو آدمی آخرت پر ایمان نہیں رکھتا ہے اس کی زندگی میں کیا ہوگا؟ خواہشات کی اتباع. اور خواہشات کی اتباع کہاں سے آتی ہے؟ آخرت پر ایمان کی کمزوری کی وجہ سے. ایک دم نچلا اور گرا ہوا درجہ کیا ہے؟ انکار کر دے. لیکن انکار شروع کہاں سے ہوتا ہے؟ شک سے. اور شک کہاں سے شروع ہوتا ہے؟ عقیدے کی کمزوری سے, یقین کی کمزوری. یقین کی کمزوری دھیرے دھیرے شک بن جاتی ہے, شک بڑھتے بڑھتے کفر بن جاتا ہے. تو جس آدمی کی زندگی میں آخرت کا یقین کمزور ہوگا اس آدمی کی زندگی میں کیا ہوگا؟ اس آدمی کی زندگی میں خواہشات کی تباہ پیدا ہوگی. تو جڑ کہاں پیدا ہوئی؟ جڑ ایمان کی کمزوری, اور انجام کہاں ہوا؟ کفر اور آزاد روی ہے. جو چاہے کرو, इसलिए आप देखें कि यूरोप में, वेस्टर्न कंट्रीज में, मगरबी ममालिक में आजाद रवि आई कहां से? बदकारी, जिनाकारी, चोरी, झूठ, फहाशी, हर किस्म की गिरावट आई कहां से? कहे कि आखिरत, मरने के बाद कुछ नहीं है, जो भी है आज है, मौज बनाओ, कल क्या है, कल किसने देखा कल क्या होने वाला है। तो एक बहुत अहम बात यह मालूम होती है, अब देखिए क्या हमको क्या इससे लेना है कि आखिरत का अकीदा, आखिरत पर ईमान सिर्फ आखिरत में फायदा नहीं देगा, बल्कि आखिरत पर ईमान हमारे आज के माशरे के लिए, आज के समाज की फलाह के लिए भी जरूरी है। ये बुनियादी नुक्ता है, इसको आप याद रखिए। आखिरत पर ईमान, अगर आखिरत को मानेंगे तो आखिरत में काम आएगा, अपनी जगह दुरुस्त है। आखिरत का अकीदा आखिरत में कामयाबी, आखिरत में फायदा देगा, लेकिन सिर्फ आखिरत में फायदा नहीं देगा, दुनिया में भी फायदा देगा। क्यों? इसलिए कि अगर दुनिया से आखिरत का अकीदा लोगों के दिलों से निकाल दिया जाए तो फिर जानवर में और इंसान में कोई फर्क नहीं रह जाता। हर आदमी हर ताकतवर कमजोर पर जुल्म करेगा। क्यों? कौन पूछने वाला है? कौन पूछने वाला है भाई? जो भी करो, मौज बनाओ, मर जाओ, मरने के बाद कुछ भी नहीं है। इस जिंदगी में जो कुछ करना है कर लो। किसी पे जुल्म कर दिया, किसी से छीना, किसी की इज्जत खराब की, किसी का माल लूटा, किसी की बेइज्जती की, कमजोर पर जुल्म किया, चोरी की, झूठ बोला, खयानत की, गबन किया, सब कुछ किया, मालदार बन गया, खा पी के मर गया, सब कुछ पा लिया दुनिया में, अब मरने के बाद कुछ भी नहीं। जब लोगों के दिलों से आखिरत निकाल दी जाए, आखिरत पर ईमान निकाल दिया जाए, तो हमारा समाज जानवरों से भी ज्यादा बुरा समाज होगा। इसलिए कि आज बकरी गोश्त नहीं खाती है और शेर घास नहीं खाता है, उनकी अपनी हुदूद है, उनकी हदें हैं। लेकिन इंसान जब जानवर बन जाता है तो फिर वो सब कुछ करने लग जाता है, उसकी कोई हद नहीं रहती है। एक चीर फाड़ करने वाला जानवर रेवड़ पर जब हमला करता है तो एक से ज्यादा जानवर नहीं पकड़ता है कि नहीं? जितना खाना है उतना ही पकड़ता है, एक जानवर बस हो गया उसको, एक जानवर पकड़ता है सब, बल्कि कई शेर मिलके एक जानवर पकड़ते हैं। लेकिन इंसान जब भेड़िया बन जाता है, जानवर बन जाता है, तो फिर वो अपनी जरूरत से ज्यादा बर्बाद करता है। थोड़ा चाहिए लेकिन ज्यादा खराब करता है। इंसान का जानवर बनना, जानवर भी शर्माते हैं उससे, जानवरों की हदें होती इंसान की नहीं। इसलिए आज का हमारा समाज, अगर इसकी इसलाह करना है तो आप कैसा कर सकते हैं? कानून से। कानून अपनी जगह है, कानून का अपना फायदा है। बहुत सारे लोग डंडे से रुकते हैं, लेकिन आप बताइए ये कानून का डंडा कहां तक जाएगा? अंधेरे में जाएगा, जंगल में जाएगा, आदमी के दिल में जाएगा। जहां डंडा है वहां पे आदमी काबू में रहेगा, लेकिन जहां ये चाबुक कानून का निकल जाए, कोई देखने वाला नहीं है, कोई पूछने वाला नहीं है, आदमी वहां से फिर से इंसान वहशी बन जाता है। इंसान को अंधेरे में, उजाले में, मजमे में, अकेले में, ताकत के हाल में, कमजोरी के हाल में, हर हाल में काबू में रखने वाली चीज क्या है? वो इंसान का आखिरत का अकीदा है। जिस आदमी को आखिरत का अकीदा मिल जाए, उसको कानून की रस्सी का जरूरी नहीं है, उसको फौज, पुलिस और उसको हुकूमत और उसको जज और कोर्ट और जेल, इसकी जरूरत नहीं है। वो सिर्फ अपने अकीदे की बुनियाद पर पाबंद बन जाता है, वो अपने अकीदे की बुनियाद पर काबू में आ जाता है। लेकिन जब समाज से अकीदा निकल जाए, तो फिर क्या होता है, फिर कानून भी उसको रोक नहीं सकता है। वो कानून को अपनी रिश्वत, अपने वसीले, अपने इख्तदार, अपनी ताकत से घुमाने लगता है। वो पुलिस को अपनी ताकत से इस्तेमाल करने लगता है, रिश्वत के जरिए से खरीदने लगता है। वो कुछ भी कर सकता है, क्यों? इसलिए कि आखिरत का अकीदा नहीं है। क्या सिर्फ कानून और सिर्फ ताकत इंसान को रोक सकती? नहीं, इंसान इसको भी इन्फ्लुएंस कर सकता है, लेकिन जब इंसान के अंदर आखिरत का अकीदा आ जाता है तो चाहे खुद उसके हाथ में हुकूमत हो, वो हुकूमत का गलत इस्तेमाल नहीं करेगा। वो अल्लाह से डरने वाला है, वो खुद अपने आप को कानून का पाबंद करेगा। सवाल यही है कि अगर भाई समाज के अंदर अगर लॉ एंड ऑर्डर हो, होना चाहिए, जरूरी है, लेकिन क्या इतना ही काफी है? समाज के लिए इतना काफी नहीं है। एक चीज और रह जाती जो इससे ज्यादा है, मैं बाहर की ताकत नहीं, अंदर की ताकत। बाहर का कंट्रोल नहीं, अंदर का कंट्रोल, अंदर का कंट्रोल, अंदर से रोकने वाली ताकत इंसान के अंदर होना चाहिए। वो ताकत है जो वाकई इंसान को रोकती है। ये इस्लाम का मैसेज है कि बाहर से इंसान को कितना भी रोको, वो ऐसी जगह हमेशा ढूंढ लेगा जहां इंसान गुनाह करे और उसको कोई रोकने वाला नहीं हो। लेकिन वाकई इंसान के अंदर जब अल्लाह की तरफ से इस तरह से रोकने वाला बैठ जाए वो अकीदा इंसान का, तो इंसान कहीं भी हो गुनाह से रुकने वाला बनेगा। अगर आखिरत का अकीदा समाज से निकाल दिया जाए, अगर आखिरत का अकीदा इंसान के दिल से निकाल दिया जाए, तो इंसान में क्या तब्दीली और क्या गिरावट आएगी, कुरान आपको बताता है। कुरान आपको बताता है आखिरत का अकीदा इंसान से छीन लो, वो कैसा इंसान बनता है, कुरान ने इसको बयान किया। एक छोटी सी सूरत है, छोटी सूरत एकदम, और आप पढ़ते हैं उसको नमाज में। लेकिन अफसोस, बहुत सारे मुसलमान कुरान को पढ़ते हैं, कुरान को समझते नहीं है। यही वजह है कि सवाब पढ़ने का पा लेते हैं लेकिन जिंदगी बदलती नहीं है। कुरान सिर्फ सवाब के लिए नहीं आया है, कुरान इंसान के किरदार की तब्दीली के लिए आया है। हुदल लिन्नास, ये सारी इंसानियत के लिए क्या है? हिदायत है। शिफा उल्लिमा फिस सुदूर, सीनों के अंदर बीमारियों के इलाज के लिए कुरान है। इसलिए बहुत सारे मुसलमान कुरान पढ़ के जिन्नात निकालते, दूसरों का इलाज करते हैं, लेकिन अपना इलाज उनका नहीं हो पाता है। क्यों? पढ़ने से इलाज हो गया, लेकिन समझने से दिल के अंदर की बीमारी जो आदमी के लिए ज्यादा हलाकत वाली है, उसका इलाज हो सकता था, लेकिन कुरान समझ के पढ़ते नहीं है, जिंदगियां चली जाती हैं। तो बहरहाल एक छोटी सी सूरत है कुरान करीम में, जिसमें अल्लाह ताला ने इंसान के किरदार में आखिरत के इनकार से पैदा होने वाली तब्दीली का जिक्र किया है। कितना घिनौना हो जाता है इंसान जब आखिरत का इनकार करता है। कौन सी सूरत है? सूरह अल माऊन, सूरतुल माऊन, ये कुरान करीम के आखिरी पारे में ये सूरत है, और बहुत छोटी सूरत है, लेकिन वाकई इसमें अगर आदमी गौर करे तो उसके सामने बात खुल के आ जाती है कि समाज की फलाह और सलाह के लिए आखिरत का अकीदा कितना जरूरी है। इसके बगैर समाज सुधरना मुमकिन नहीं है, वाकई सुधरना मुमकिन नहीं है। जाहिर तौर पर थोड़ा बहुत सुधर सकता है, हकीकतन नहीं सुधर सकता है। इसलिए आखिरत का अकीदा बहुत जरूरी है। क्या आयत है, क्या सूरत है, देखिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्लाह ताला फरमाता है, अरअयतल्लज़ी युकद्दिबु बिद्दीन, क्या तुमने देखा है उस शख्स को जो अद्दीन का इनकार करता है? फदालिक अल्लज़ी यदुउल यतीम, ये वो आदमी है जो यतीम को धक्के देता है। वला यहुद्दु अला ताअमिल मिस्कीन, اور مسکین کے کھلانے کی ترغیب نہیں دیتا ہے. فویل للمصلین, تو بربادی ہے نمازیوں کے لیے. الذین هم عن صلاتهم ساہون, یہ وہ لوگ ہیں جو اپنی نمازوں کے سلسلے میں لاپرواہ ہیں. الذین هم یراؤون, یہ وہ لوگ ہیں جو دکھاوا کرتے ہیں. ویمنعون المعون, اور معون کو روک لیتے ہیں. آخری جو لفظ ہے ویمنعون المعون, اس المعون اس لفظ کی وجہ سے اس سورت کا نام سورت المعون ہے. کتنی چھوٹی سورت ہے, کتنی بڑی بات اللہ نے اس میں ذکر کی ہے. آئیے دیکھتے ہیں اس سورت کا یعنی تفصیلی اعتبار سے اس میں کیا باتیں ہیں. اس سے پہلے کہ ہم پوری تفسیر کی طرف جائیں, اس سلسلے میں یاد رکھیے انسان کے اعمال کی دو حیثیتیں ہیں. انسان کا تعلق دو اعتبار سے ہے. ایک تعلق انسان کا بندوں سے ہے, مخلوق سے ہے, اور ایک تعلق انسان کا اپنے خالق اور اپنے رب سے ہے. دو تعلق انسان کے ہیں. آدمی پیدا ہوا دنیا میں, اس کی دو حیثیتیں ہیں, ایک تعلق اس کا بندوں سے ہے اور ایک تعلق اس کا اللہ رب العالمین سے ہے. آخرت میں شک, آخرت کا انکار, آخرت کے سلسلے میں یقین کی کمزوری, ان دونوں رشتوں کو برباد کرتی ہے, ان دونوں تعلقات کو برباد کرتی ہے. نمبر ایک. نمبر دو, انسان کی حیثیت یا انسان کے اوپر حق دو ہیں. ایک بندوں کا حق جو کہ نمبر دو پر ہے, لیکن اللہ نے اس کو پہلے ذکر کیا ہے, میں بھی پہلے ذکر کر رہا ہوں. ایک بندوں کا حق اور دوسرے اللہ کا حق. بندوں کا حق کیا ہے؟ بندوں پر ظلم نہ کرے, ان کے ساتھ احسان کرے, صحیح. اور اللہ کا حق کیا ہے؟ اللہ کی عبادت کرے, اللہ کے ساتھ شریک نہ کرے. آخرت کا انکار ان دونوں میں خرابی پیدا کرتا ہے. اس صورت میں دونوں باتیں ہیں, کیسا آگے آئیں گے ہم اس میں. آخرت کا انکار بندوں کے رشتے کو بھی خراب کرتا ہے, اللہ کے رشتے کو بھی خراب کرتا ہے. آخرت کا انکار بندوں کے حقوق ضائع کرنے والا انسان کو بناتا ہے, اور اللہ کا حق ضائع کرنے والا انسان کو بناتا ہے. آخرت کے یعنی یقین میں کمزوری ان دونوں اعتبار سے انسان کو برباد کرتی ہے. آئیے دیکھتے ہیں اس سورت میں اس سلسلے میں کیا بیان ہوا ہے. ایمان کے اعتبار سے تین حیثیت انسان کی, تین حالتیں انسان کی ہوتی ہیں. ایک واقعی قوی ایمان, مضبوط ایمان, دوسرے شک, اور تیسرے انکار. ایک ایمان, دوسرے شک, تیسرے انکار. ایمان اگر قوی ہو تو آدمی کامیاب ہے, لیکن ایمان کمزور ہو تو وہ کمزوری شک میں تبدیل ہو سکتی ہے, اور وہ شک انکار میں تبدیل ہو سکتا ہے. اس اعتبار سے اصلاً اس صورت میں انکار کرنے والوں کا ذکر ہے آخرت کے, لیکن اس میں وہ لوگ بھی اپنی حیثیت کے اعتبار سے شامل ہیں جن کا ایمان کمزور ہے یا جو شک میں ہے. اس لیے منافقین کے بارے میں بھی یہاں پر ذکر ہوا ہے جو کہ شک میں پڑے ہوئے تھے. فی قلوبہم مرض, ان کے دلوں میں کیا ہے؟ بیماری ہے. تو وہ شک کی بیماری تھی. تو ایک انکار کرنے والا, دوسرا شک کرنے والا, اور تیسرا یقین میں کمزور, ان تینوں کے بارے میں یہ صورت ان پر یعنی اس پہ تطبیق ان کی ہو سکتی ہے, اس صورت کا انطباق ان پر ہو سکتا ہے. اس لیے ہم کو بھی یہ سوچنا چاہیے, یہ تو انکار کرنے والوں کے بارے میں ہے. یاد رکھیے انکار کی ابتدا یقین کی کمزوری سے ہوتی ہے. اگر اس کا علاج نہیں کیا جائے, آپ بتائیے ہاتھ کب کاٹنا پڑتا ہے؟ پہلے چھوٹا زخم ہوتا ہے, زخم بڑھتے 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 ہاتھ سڑ جاتا ہے, سڑ جانے کے بعد اس کو آخر میں کاٹنا پڑتا ہے. تو ایک چھوٹی چیز کا اگر علاج نہیں کیا گیا, وہ بڑھتے 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 کیا ہو جاتی ہے, उस चीज के तातुल की तरफ इंसान को ले जाती है। जख्म हाथ के काटने तक ले जाता है। तो ईमान में जो जख्म लग जाता है, ईमान में जो कमजोरी आ जाती है, वो बढ़ते 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 शक और फिर इनकार तक इंसान को ले, ईमान खो जाता है, खत्म, हाथ खो गया, ईमान खो गया उसका। इसलिए इब्तदाई मरहले में ईमान का इलाज करना चाहिए अगर उसमें कमजोरी इंसान की हो। अगर ये इलाज नहीं किया गया, ईमान बर्बाद हो सकता है। आइए देखते हैं इस सूरत में, इस सिलसिले में क्या बातें अल्लाह ताला ने बयान की है। एक बात यह भी कि यहां पर अल्लाह ने शुरुआत की, अल्लाह ने फरमाया अराअयता, तुमने देखा है उसको, यानी ताज्जुब और तादीम और तफखीम का अंदाज है और उस इंसान की हैसियत से तहकीर का अंदाज है, देखा उसको। अराअयता अल्लज़ी युकद्दिबु बिद्दीन, क्या तुमने उसको देखा है जो बदले के दिन का इनकार करता है। अद्दीन कई हैसियतों से यहां पर है, मैं उसकी तफसील जिक्र करूंगा सहाबा और सलफ से क्या आई है। अराअयता अल्लज़ी युकद्दिबु बिद्दीन, क्या देखा भी है तुमने उस इंसान को जो कयामत के दिन का, बदले का, बदले के दिन का इनकार करता है, नहीं मानता आखिरत को, देखा है उसको। यानी सबकी तवज्जो, सबका ध्यान उसकी तरफ मोड़ा, जरा देखो इसको, ये कब का आया, देखो क्या आदमी है, कितना घटिया इंसान है, आखिरत को नहीं मानता ये, देखा है उस आदमी को तुमने, उस आदमी के हाल को देखा है, उसकी जिंदगी देखो जो आखिरत का इनकार करता है। यहां पर इस्तिदलाल अल्लाह का इस तरह से है, आखिरत का इनकार करने वाला इंसान कितना गिरावा होता है, उसकी जिंदगी में क्या हालत हो जाती है, उसका बिगाड़ कैसा होता है, देखो उसको। अल्लाह की तरफ से ये कैसा है, यानी आखिरत का इनकार करने वालों के लिए तंबीह है, जो आखिरत के अकीदे के सिवा समाज की बेहतरीन तश्कील करना चाहते हैं वो सोचे, जो ईमान के बगैर समाज को अच्छा बनाना चाहते हैं वो सोचें, आखिरत का इनकार इंसान को कैसा बनाता है, आखिरत के इंसान यानी यकीन से इंसान का किरदार बनता है। अराअयता अल्लज़ी युकद्दिबु बिद्दीन, क्या तुमने देखा भी है उस इंसान को जो बदले के दिन का इनकार करता है। बदले के दिन के सिलसिले में यहां पर अद्दीन का लफ्ज आया है, अराअयता, क्या तुमने देखा है, अल्लज़ी वो, युकद्दिबु झुठलाता है, बिद्दीन अद्दीन को, अद्दीन क्या है, अद्दीन के माना अरबी जबान में बदले के है, दीन यानी बदले को कहा जाता है, बदला, किसी चीज का बदला दिया जाए। ये कौन सा बदला है, ये बदला वो है जो आदमी की जिंदगी भर के आमाल का बदला उसको आखिरत में दिया जाएगा और वो एक दिन है, उस दिन में इस बदले का फैसला होने वाला है। इसीलिए कुरान करीम की पहली सूरत जो हम पढ़ते हैं नमाज में, उसमें अल्लाह ताला ने क्या फरमाया, मालिक यौमिद्दीन, यौमिद्दीन बदले के दिन का मालिक अल्लाह ताला है। बदला आदमी के आमाल का बदला है, उस बदले को झुटलाना जाहिर बात है वो बदला ही नहीं तो फिर दिन कहां आएगा, तो बदले के दिन को झुटलाना मालिक यौमिद्दीन। इब्ने कसीर कहते हैं यहां पर अद्दीन से मुराद क्या है, कहते वह वल माद वल जजा व सवाब, अद्दीन से मुराद जो दीन को झुटलाता है, जजा सवाब और मरने के बाद दोबारा की जिंदगी, इसको झुटलाता है, दूसरी जिंदगी को झुटलाता है। कुरान करीम में एक और जगह अल्लाह ताला ने कयामत के दिन और बदले को झुटलाने वालों के किरदार को दो मुख्तसर अल्फाज में जिक्र किया है। अल्लाह ताला क्या फरमाता है, वैलुल लिल मुकद्दिबीन, बर्बादी है झुटलाने वालों के लिए, वैलुल लिल मुकद्दिबीन الذين يكذبون بيوم الدين, ये वो लोग हैं जो बदले के दिन को झुटलाते हैं, बदले के दिन को, कयामत के दिन को झुटलाते हैं। وما يكذب به الا كل معتد اثيم, इसको वही आदमी झुटलाता है, कयामत के दिन को वही आदमी झुटलाता है जो क्या है, मुतदिन अथीम। दो लफ्ज, कुरान बड़ा बहुत जामे किताब है, मुतदिन अथीम, और यही इस सूरत में हम वापस आने वाले हैं, मुतदिन अथीम, मुतद इतदा से है, عدوان ولا تعاونوا على الاثم والعدوان. دو چیزیں اللہ نے قرآن میں بار بار ذکر کی ہیں, یہاں بھی دو چیزیں آ رہی ہیں. وما يكذب به الا كل معتد اثيم, یہاں دو الگ لفظ لیے گئے ہیں اس میں. یہاں پر آدمی کی صفت بیان کی گئی ہے, معتد اور اثیم. کیا لفظ ہے یہ, کیا مطلب ہے؟ عدوان کہتے ہیں حد بار کرنے کو, اور اثم کہتے ہیں گناہ کو. لیکن کیا یعنی کیا نوعیت ہے اس کی؟ اللہ کے حکم دو طرح کے ہیں, ایک ایسا کرو, دو ایسا مت کرو. تأمرون بالمعروف وتنهون عن المنکر, شریعت اللہ کے احکام, اللہ کی عبادت, انسان کی تخلیق کا مقصد دو طرح سے ہے. لآمرہم وانہاہم, ایک اللہ نے کچھ کرنے کا حکم دیا یہ کرو, اور کچھ چیزیں ہیں جن سے اللہ نے منع کیا مت کرو, حدیں اللہ نے مقرر کی اس سے آگے مت جاؤ. اللہ نے فرمایا کہ آخرت کا انکار وہ کرتا ہے جس میں دو صفات ہو. الا کل معتد اثیم, معتد حدیں پار کرنے والا, نئے کرنے کے کام کرنے والا, اثیم کرنے کے کام نہیں کرنے والا. تو دو اعتبار سے آدمی میں برائی ہوتی ہے آخرت کے, قیامت کے انکار سے. وہ کرنے کے کام نہیں کرے گا اور نہیں کرنے کے کام کرے گا, یہ دو برائی آئیں گی. دیکھیں آگے بھی ہم آتے ہیں اس کے اوپر. وما يكذب به الا كل معتد اثيم, ابن عباس کہتے ہیں اور ایت الذي يكذب بالدين کی تفسیر میں الذي يكذب بحكم الله عز وجل, یہ وہ آدمی ہے جو اللہ کے فیصلے کا انکار کرتا ہے. آدمی سوچے گا یہ تو الگ تفسیر آ رہی ہے, الگ تفسیر نہیں ہے, یہ وہی تفسیر ہے. اللہ کے فیصلے کا انکار کرتا ہے. الیس اللہ باحکم الحاکمین, کیا اللہ سب سے بہتر فیصلہ کرنے والا نہیں ہے؟ فیصلہ قیامت کے دن کا فیصلہ. ام نجعل المتقین کالفجار, یعنی آج دنیا میں انسان آزاد گھوم رہا ہے, کوئی آدمی پابند ہے, کوئی آزاد ہے, کوئی خواہشات کے پیچھے بھاگ رہا ہے, کوئی اپنے آپ کو قابو میں رکھے ہوئے ہے, کوئی رمضان کا مہینہ کھاتا پھر رہا ہے اور اللہ کے لیے کوئی بھوکا ہے, کوئی اللہ کے حکموں کو مان کے جی رہا ہے, کوئی نہیں مانتا ہے, کوئی ظلم نہیں کر رہا ہے, کوئی ظلم میں پڑا ہوا ہے, کوئی شریعت کا پابند ہے, اللہ کے حکموں کا پابند ہے, اور کوئی ہے جو منمانی میں جی رہا ہے, شہوات کی خواہشات کی اتباع کر رہا ہے. کیا قیامت کے دن دونوں ایک ہو جائیں گے؟ کیا دونوں میں الگ فیصلہ نہیں ہوگا؟ تو جو آدمی اللہ کے اس فیصلے کا انکار کرتا ہے, ابن عباس کہتے ہیں یہ وہ ہے کہ جو اللہ تعالیٰ کے عادل ہونے کا ہی انکار کرتا ہے, اللہ کے فیصلے کا, اللہ تعالیٰ کے انصاف کا انکار کرتا ہے, اللہ کے عدل کا انکار کرتا ہے کہ کچھ نہیں ہے, کوئی دن آنے والا نہیں ہے, کھائیں گے پئیں گے مریں گے, اچھے بھی مریں گے مٹی میں برے بھی مٹی میں, کیا اچھا کیا برا. یعنی وہ انسان جو ہے اس فیصلے کا انکار کر رہا ہے کہ اچھے برے کا کوئی انجام نہیں ہوتا ہے, اچھا بھی مٹی میں برا بھی مٹی میں. یعنی دنیا اس کا کوئی مقصد نہیں ہے. آپ بتائیے آخرت کو اگر نکال دیا جائے انسان کی سوچ سے, انسان کے لیے نہ کوئی ہوپ ہے نہ کوئی ڈر ہے, نہ امید ہے نہ ڈر ہے. اچھا کرنے والے کے لیے کوئی امید نہیں اور برا کرنے والے کے لیے کوئی ڈر نہیں. یعنی انسان سماج کیسا ہو جائے گا آپ سوچیں, وہ ڈر ہی نکل جائے گا انسان سے. قانون تو کیسا بھی اس کو مروڑ سکتے ہیں, طاقت سے, رشوت سے, عہدے سے, کسی نہ کسی چیز سے اس کو کیسا کچھ لوپ ہول ہوتا ہے, لا بہت معلوم ہے ہم کو, راستہ نکال سکتے ہیں. لیکن اللہ کے سامنے سے کیا راستہ نکالے گا؟ اس دن جب سب اللہ کے سامنے برہنہ ہوں گے, کوئی کسی کو بچانے والا نہیں ہوگا. یوم لا تملک نفس لنفس شیئا, جس دن کوئی کسی کے کام نہیں آئے گا, کوئی سپورٹ انسان کے کام نہیں آئے گا. والامر یومئذ للہ, اس دن صرف اور صرف اللہ کے پاس معاملے کا اختیار ہوگا. اس دن سے آدمی اگر ڈرنے والا ہوگا تو انسان کے لیے یہاں پر صحیح چلنا ممکن ہوگا, ورنہ نہیں. ابن عباس کہتے ہیں کہ الذی یکذب بحکم اللہ عز وجل, وہ جو بڑا فیصلہ اللہ کا ہے جو انسان کے بارے میں قیامت کے دن ہونے والا ہے اس کا انکار کرتا ہے, یہ وہ آدمی ہے. تو ارائیت الذی یکذب بالدین, ये वो आदमी है जो बदले के दिन का इनकार करता है, कयामत का इनकार करता है। उसके औसाफ में से दो वस्फ यहां पर बयान किए गए हैं। पहले, बंदों के सिलसिले में जो आदमी आखिरत का इनकार करता है उसके किरदार में क्या गिरावट आएगी, दो बातें अल्लाह ने बयान की है। فذلك الذي يدعو اليتيم ولا يحض على طعام المسكين, ये वो आदमी है जो यतीम को धक्के देता है और मिस्कीन के खिलाने की तरगीब नहीं देता है। देखिए, मैंने शुरू में कहा था मुअतदिन असीम, करने का काम नहीं करना, नहीं करने का काम करना। इंसान के आमाल के एतबार से दो चीजें होती हैं, एक एहसान और दूसरे जुल्म। उसका उल्टा क्या है? जुल्म है, एहसान और जुल्म, और उन दोनों के दरमियान होता है अदल। एहसान क्या है? जरूरत से ज्यादा देना, अपनी तरफ से देना, कोई हक नहीं उसका लेकिन दिया। जुल्म क्या है? उसका हक छीनना। और अदल क्या है? जितना उसका है उसको देना। आखिरत का इनकार आदमी के किरदार से इस चीज को निकाल देता है, अदल भी नहीं एहसान भी नहीं। उसके किरदार में क्या पैदा होता है? जुल्म। वो एहसान खुद नहीं करेगा, दूसरों को भी बोलेगा अरे काहे को गरीबों पे खर्चा कर रहे थे। वो न सिर्फ ये कि खुद खैर नहीं करेगा, दूसरा इतना ज्यादा बखील होगा कि खुद नहीं करेगा दूसरे को भी मना करेगा, और इतना ज्यादा किरदार का गिरा हुआ होगा कि ताकतवर नहीं, समाज के सबसे कमजोर के साथ में बदसलूकी करेगा। यहां पे अल्लाह ने दो लोगों का जिक्र किया है, एक फदालिक अल्लज़ी यदुउल यतीम, यतीम को धक्के देता है, नंबर दो मिस्कीन के खिलाने की तरगीब नहीं देता, खिलाता नहीं, नहीं दूसरे को भी नहीं बोलता खिलाओ, दूसरे को उल्टा क्या बोलता है, क्या फायदा इसको खिला के, क्या मिलने वाला है, पैसे जाएंगे तुम्हारे, क्यों आखिरत तो है नहीं। अल्लामा शंकीती ने यहां पर अपनी तफसीर अदवाउल बयान में एक बहुत अहम बात कही है और बहुत उम्दा बात कही है। कहते हैं कि इंसान की तबीयत में, उसकी फितरत में चीज है कि कुछ भी करता है तो अगर बदला मिलेगा तो करता है, और गलत काम के सिलसिले में अगर खतरा और खौफ हो तो रुकता है। है कि नहीं? आदमी कुछ भलाई करना है तो सोचता, आदमी कुछ इन्वेस्ट करना है, भाई आएगा क्या? पहले आने वाला बताओ फिर जाने वाला हम बताते हैं। आदमी इन्वेस्ट नहीं करता है, क्यों? पहले देखता आएगा क्या, कुछ आने वाला नहीं तो काय को उसमें हम डालेंगे पैसा। और आदमी गलत काम में, उसको अगर डर नहीं है तो आगे बढ़ जाता है, डर से रुकता है। लेकिन यतीम के सिलसिले में और मिस्कीन के सिलसिले में ये दोनों चीजें नहीं है, सिवाय अल्लाह पर ईमान के, सिवाय आखिरत पर ईमान के। यतीम से क्या मिलने वाला भाई? और यतीम को अगर तकलीफ देंगे तो कौन पकड़ने वाला है? वो खुद अपना डिफेंस नहीं कर सकता, और उसको बचाने वाला, बच्चा किसको पुकारता है? अब्बू। अब्बू कहाँ है उसका? उसका बाप नहीं है। वो जिसको दिफा के लिए, मदद के लिए पुकारेगा वो नहीं है, वो कमजोर है, वो खुद अपने लिए कुछ नहीं कर सकता है, और उसके लिए करने वाला दुनिया में नहीं है यतीम। अब उसके साथ अगर जुल्म करेगा कौन पकड़ने वाला है? कोई डर नहीं। नंबर दो, मिस्कीन। मिस्कीन कौन है? जिसके पास अपने लिए ही कुछ ना हो वो मिस्कीन है। मिस्कीन सकना से है, सुकून, सुकून है उसके पास, इनएक्टिविटी, कुछ नहीं उसके पास, कुछ हो तो हलचल रहती है, कुछ नहीं खाली है तो आदमी सुकून से बैठ जाता, कुछ भी नहीं। अब उसको क्या कहते हैं? मिस्कीन। मिस्कीन के पास, मिस्कीन कौन है? जिसके पास अपने लिए नहीं है। आप बताइए उस पर खर्च करने से क्या मिलने वाला जिसके पास खुद अपने लिए नहीं है? तिजारत में लगाएगा प्रॉफिट आएगा। मिस्कीन बदला नहीं दे सकता, उसके पास तो खुद अपने लिए नहीं, वो आपको क्या देगा? तो ये दो नाहिये से कहते हैं कि एक कि कुछ दे आदमी तो बदला उसको मिलना चाहिए, इंसान की तबीयत में है तब आदमी देता है, और अगर कुछ किसी के साथ बदसलूकी करे तो डर होता है कि कुछ नुकसान होगा, कोई बदला लेने वाला होगा। लेकिन मिस्कीन और यतीम के मामले में ये दोनों चीजें नहीं है सिवाय आखिरत पर ईमान के। इसलिए अल्लाह ने इसको जिक्र किया कि जब आखिरत का ईमान इंसान के अंदर से निकाल दिया जाए दिल में से, तो इन दोनों सिलसिलों में क्या बोलते हो, क्या करेगा आदमी, कौन रोकेगा उसको। लेकिन ये आखिरत का ईमान है जो इंसान को इन दोनों मामलात में कंट्रोल में रखता है। तो यहां पर दो लोगों का अल्लाह ने जिक्र किया, तो आदमी के किरदार में से एक एहसान निकलेगा, मिस्कीन को तरगीब नहीं देता खिलाने की, मिस्कीन के साथ एहसान करना, एहसान निकल जाएगा। और दूसरी बुराई इंसान में पैदा होगी, कमजोरों पर जुल्म, यदुउल यतीम, यतीम को धक्के देता है, कुछ देता नहीं है, सुलूक भी नहीं करता, सर पे से हाथ भी नहीं फेरता उसका, इतना खुदगर्ज हो जाएगा कि खुद तो नहीं खिलाएगा, खिलाने वालों को रोकेगा, और इतना सख्त दिल होगा कि यतीम के साथ उसको देना तो दूर, उसके सर पे से हाथ फेरने वाला भी नहीं होगा, उसको धक्के देगा, इतना सख्त दिल हो जाएगा। आखिरत का इनकार आदमी को जानवर से ज्यादा गिरा देता है। दो अलामती चीजें अल्लाह ने बयान की, और भी बुराइयां पैदा होंगी, लेकिन ये दो बुराइयां इंसान के अंदर किसकी हैसियत से हैं, किसके ताल्लुक से हैं, बंदों के ताल्लुक से। इसके बिलाक्स देखिए ईमान वाले कैसे होते हैं। अल्लाह ताला फरमाता है, इन्नल इंसान खुलिका हलुआ, इंसान हलुआ, हलआ आगे उसकी तफसीर अल्लाह ने खुद जिक्र की है। इंसान को अल्लाह ने हलुआ पैदा किया है, कैसा, इदा मस्सहु शर्रु जजुआ, जब तकलीफ पहुंचती है तो जजा फजा करने लगता है, शिकायतें करने लगता है। वइदा मस्सहु अलखैरु मनुआ, जब इंसान को खैर नसीब होती है तो रोक के रखता है, कुछ मिल जाता है तो क्या करता है, सिक्योरिटी कॉम्प्लेक्स, मेरा है, बच्चों से देखिए, अब बच्चों से शुरू हो जाता है, इंसान की तबीयत में अल्लाह ने रखा है। ईमान इस गंदगी से निकालता है इंसान को। इदा मस्सहु शर्रु जजुआ, जब तकलीफ पहुंचती है शिकायतें करने लग जाता है। वो इदा मस्सहु अलखैरु मनुआ, और जब भलाई उसको मिलती है, कुछ मिल जाता है तो क्या करता है, रोक के रखने वाला बन जाता है, देता नहीं, आगे नहीं फैलाता उसको। इल्लल मुसल्लीन, हाँ नमाजी नहीं, सिवाय नमाजियों के, यानी मुसलमान, यहां ईमान वाले कहने की बजाय अल्लाह ने क्या कहा, नमाजियों, नमाजियों का ऐसा हाल नहीं होता है। मुसलमान की अलामत नमाज है, मुसलमान को नमाजी कहा जाता है, क्योंकि नमाज उसकी जिंदगी से अलग नहीं हो सकती है। आगे आके मालूम पड़ेगा कि आखिरत का इनकार नमाज में बिगाड़ पैदा करेगा। इल्लल मुसल्लीन अल्लज़ीना हुम अला सलातिहिम दाइमून, ये वो लोग हैं जो अपनी नमाजों पर हमेशा कायम रहते हैं। नमाजी किसको कहा जाएगा, जो नमाज पर हमेशा कायम रहे, जुम्मा जुम्मा नमाजी, रमजान रमजान रमजानी, वो नमाजी नहीं है। जो कभी तो भी करता हो उसके साथ सिफत जुड़ती है, नहीं, जो हमेशा करता है उसके साथ सिफत जुड़ जाती है। आप बताइए, जो किसी दिन जिंदगी में लड़ा हो उसको पहलवान बोलेंगे, उसको पहलवान बोलेंगे, नहीं बोलेंगे। जिसका जिंदगी का मामला ही रोजाना हो, कुश्ती लड़ता है, उसको पहलवान बोलेंगे। एक आध दिन जिंदगी में कभी जोश में आके इज्जत बचाने के लिए लड़ा, उसको पहलवान बोलते, नहीं। तो अमल से लकब नहीं मिलता है, याद रखिए, अमल के दवाम से लकब मिलता है, हमेशगी वाला अमल उससे लकब मिलता है। कोई किसी दिन कोई चीज किसी को पढ़ा दे, टीचर हो जाता हो, नहीं होता है, लेकिन जिसका हमेशा का मामूल हो वो टीचर बनता है। जो गाड़ी बंद पड़ी रास्ते में किधर तो भी किसी की रिपेयर कर दिया, मैकेनिक बन गया, नहीं, लेकिन जो हमेशा वो चीज करता है उससे उसको लकब मिलता है। तो कभी तो भी नमाज पढ़ने वाले को नमाजी नहीं कहा जाता है। इसीलिए अल्लाह ने क्या फरमाया, मुसल्लीन कौन है, इल्लल मुसल्लीन अल्लज़ीना हुम अला सलातिहिम दाइमून, वो जो अपनी नमाजों पर हमेशा कायम रहते हैं। वल्लज़ीना फी अमवालिहिम हक्कुम मालूम, वो जिनके मालों में एक मालूम हक है, ایک مقرر حق ہے, کس کا؟ للسائل والمحروم, مانگنے والوں کے لیے اور محروم کے لیے. وہ آدمی جو فقیر ہو, تنگ دست ہو, مانگے, اور وہ جو محروم ہو, جس کا مال کھو گیا ہو, جیسے مسافر ہے, سب لٹ پٹ گیا اس کا, یا کسی سیلاب میں یا کسی اور معاملے میں وہ خالی ہو گیا, محروم ہو گیا, جس کے پاس نہیں ہے, ان کا حق ہے, وہ اپنے مالوں میں ان کا حق مانتے ہیں. منوع نہیں ہے, وہ میرا مال نہیں, وہ کیا مانتے ہیں, ارے میرا ہے لیکن کیا ہے, اس میں دوسروں کا بھی حق ہے, رشتہ داروں کا ہے, فلاں کا ہے, فلاں کا ہے, اور فقراء کا ہے, اور مساکین کا ہے, اس میں حق ہے, یہ میرا تھوڑی ہے. الذین, یعنی ان کا حق ہے, فی اموالہم حق معلوم, جن کے مالوں میں ایک مقرر حق ہے, کس کا؟ مانگنے والوں کا اور محروم کا, جو محروم ہو چکے ہیں. والذین یصدقون بیوم الدین, یہ وہ لوگ ہیں جو بدلے کے دن کی تصدیق کرتے ہیں, جو بدلے کے دن کو مانتے ہیں, مانتے اس لیے زندگی میں خوبی آئی. والذین هم من عذاب ربهم مشفقون, یہ وہ لوگ ہیں جو اپنے رب کے عذاب سے سہمے سہمے رہتے ہیں, ڈرے ڈرے رہتے ہیں کہ اللہ کا عذاب ہے, قیامت کا دن آنے والا ہے, جہنم میں لوگ جائیں گے, اللہ کی پکڑ ہوگی, سزا ملے گی, جو ڈرتے ڈرتے رہتے ہیں اللہ سے. ان عذاب ربهم غیر مأمون, اور ہاں ان کے رب کا عذاب ایسی چیز نہیں ہے کہ کوئی اس سے بے خوف ہو جائے, اللہ کا عذاب ایسی چیز نہیں ہے کہ آدمی اس سے بے خوف ہو جائے, بہت ڈرنے کی چیز ہے. اللہ ہم سب کی حفاظت فرمائے. یہ سورہ المعارج میں اللہ نے کہا ہے, اللہ نے یہاں پر مسلین اور منفقین ان دونوں کو جمع کیا ہے کہ نمازی اور خرچ کرنے والے ہیں. اور آگے آئیے, اور یہاں پر اللہ نے نمازیوں کے بارے میں اور خرچ کرنے والوں کے بارے میں آخری بات کیا بیان کی ہے, کون لوگ ہیں جو قیامت کے دن سے ڈرتے ہیں. قیامت کے دن کا ڈر ان کو اللہ کے آگے نمازی اور بندوں کے آگے خیر اور صدقات اور ان کے اوپر احسان والا بناتا ہے. دیکھیں, نماز آخرت کا یقین دو چیزیں پیدا کرتا ہے, یہاں بھی وہ دیکھا آپ نے, نمازی اور بندوں کا حق, دو چیزیں, اللہ کے آگے بندگی اور بندوں کے آگے احسان, یہ دو چیزیں انسان میں پیدا کرتا ہے. اور کیا چاہیے؟ میں نے شروع میں کیا کہا تھا, انسان کی دو حیثیتیں ہیں, ایک اللہ سے تعلق, ایک بندوں سے تعلق. آخرت کا عقیدہ ان دونوں میں جان پیدا کر دیتا ہے, رونق پیدا کر دیتا ہے, نکھار پیدا کر دیتا ہے. اس میں سے آخرت نکال دو, دونوں سلسلوں میں سڑاند اور گندگی آ جاتی ہے, دونوں حیثیتیں مجروح ہو جاتی ہیں, دونوں معاملات میں آدمی فیل ہو جاتا ہے. اور یہاں بھی صورت میں بھی آنے والا وہی, آگے دیکھیے اللہ تعالیٰ کیا فرماتا ہے, وَيُطْعِمُونَ الطَّعَامَ عَلَى حُبِّهِ مِسْكِينًا وَيَتِيمًا وَأَسِيرًا, وہ مال کی محبت کے باوجود یا اللہ کی محبت میں, دونوں معنی مراد ہو سکتے ہیں, مسکینًا کھانا کھلاتے ہیں, کس کو؟ مسکین کو, یتیم کو اور غلاموں کو, مسکین کو, یتیم کو اور غلاموں کو کھانا کھلاتے ہیں مال کی محبت کے باوجود. اور کیا کہتے ہیں, ان کے دل کی حالت کیا ہوتی ہے, انما نطعمکم لوجه اللہ, ہم تو تم کو اللہ کے لیے کھلا رہے ہیں. ہم تم کو کس کے لیے کھلا رہے ہیں, نام ہو جائے, جھنڈا اونچا رہے ہمارا, آدمی اپنا جو ہے نام اونچا کرنے کے لیے کھلا, نہیں, اللہ کے لیے. بہت سارے لوگ احسان کرتے ہیں, نکالے کے فوٹو, ایک غریب بچے کو کتاب دے رہا ہے اور کیا کر رہا ہے, رکا ہوا ہے, 5 روپے کی کتاب اور 10 روپے کا فوٹو. تو یہ نہیں, کیا کہتے ہیں, انما نطعمکم لوجه اللہ, اللہ کے کتنے بندے ہیں, کتنے فقراء مساکین اور کتنے محتاجوں کو کھلاتے ہیں, لوگوں کو معلوم بھی نہیں ہوتا ہے, لوگوں کو معلوم بھی نہیں ہوتا ہے. انما نطعمکم لوجه اللہ, ہم تم کو اللہ کے لیے کھلاتے ہیں, اللہ کے چہرے کی خاطر, اللہ کے دیدار کی خاطر, قیامت کے دن اللہ کو دیکھنا نصیب ہو جائے, اس لیے تم کو کھلاتے ہیں. لا نرید منکم جزاء ولا شکورا, ہم تم سے بدلہ نہیں چاہتے, ہم کو تو تمہارا شکریہ بھی نہیں چاہیے. دیکھیے ایمان آخرت کا, کیوں اللہ کے لیے کھلاتے ہیں. انا نخاف من ربنا یوما عبوسا قمطریرا, ہم اللہ کی طرف سے ایک بڑے سخت اور لپٹ جانے والے دن کے عذاب سے ڈرتے ہیں. قیامت کا, آخرت کا, جہنم کا ڈر आदमी के किरदार में तब्दीली पैदा करता है कि वो बंदों पर एहसान करता है और आप देखिए कितना आला इंसान है वो, कैसा आला समाज होगा वो जिसमें एक इंसान दूसरे पर एहसान करे और उससे बदला तो क्या शुक्रिया की भी उम्मीद न रखे। अब बताइए क्या इंसान है वो, क्या क्वालिटी है, कहां से आता है? इखलास और आखिरत पर ईमान। अल्लाह पर ईमान, इखलास, आखिरत पर ईमान, ये चीज जब इंसान के किरदार में आ जाती है तो समाज इंसान इतना आला हो जाता है कि वो बदला भी नहीं चाहता है और बदला तो दूर शुक्रिया भी नहीं चाहता है। अब बताइए इतना अच्छा इंसान कैसा बनता है? इतना अच्छा इंसान बनता है आखिरत पर ईमान की वजह से। ये आखिरत का असर है और वो आखिरत के इनकार का असर है कि यतीम को धक्के देता है और मिस्कीन को खिलाना तो दूर की बात, दूसरों को भी तरगीब नहीं देता, तू तो खिला कम से कम, वो भी नहीं बोलता है। बुखल की हद है ये, कंजूसी की हद है ये कि एक इंसान खुद भी ना करे और दूसरे को भी तरगीब ना दे। इससे ज्यादा कंजूस क्या होगा? दुनिया परस्त इंसान इसको बोलते हैं, जो आखिरत को मानता ही नहीं, उसके दिल से दुनिया इतनी लिपट जाती है कि उसके अंदर एहसान खुद तो दूर, दूसरों को तरगीब भी निकल जाती है और इससे बढ़कर वो कमजोरों पर जुल्म करने वाला बन जाता है। और आखिरत, आखिरत पर ईमान इंसान में इतना अच्छा किरदार पैदा करता है। और आगे आइए, एक चीज यहां पर हमने देखी कि आखिरत का इनकार करने वालों में बंदों की हैसियत से क्या चीज पैदा होगी, क्या होगा? नंबर एक, वो बंदों से एहसान रोक लेगा, और दो, बंदों पर जुल्म करने वाला बनेगा। जहां उसको ताकत मिलेगी, यतीम, यतीम एक मिसाली किरदार है समाज का, एक सिंबॉलिक आइडेंटिटी है वो। यतीम कौन है? ऐसा इंसान जो अपना दिफा नहीं कर सकता है जुल्म से और उसका कोई सहारा साथ देने वाला नहीं, यतीम उसको बोलते हैं। यतीम एक यानी मिसाली किरदार है समाज का, किस एतबार से? कमजोर होने के एतबार से। आखिरत का इनकार करने वाला कमजोरों के साथ ऐसा करेगा, धक्के देगा उनको, जुल्म करेगा उनके साथ में। और मिस्कीन वो आदमी है जो अपने लिए कुछ नहीं कर सकता है, जो समाज में अंधे, नाबीना, लंगड़े, लूले, बीमार, बिस्तर पर पड़े हुए हैं, बुजुर्ग, बूढ़े एकदम, जो कुछ नहीं कर सकते अपने लिए, मिस्कीन उसकी मिसाल है जो अपने लिए कुछ नहीं कर सकता है। यतीम अपने दिफा के लिए कुछ नहीं कर सकता, अपने को तकलीफ से बचा नहीं सकता है, अपना हक वापस नहीं ले सकता किसी से, कमजोर। और मिस्कीन अपने लिए कुछ कर नहीं सकता है, कुछ कमा नहीं सकता है, कुछ हासिल नहीं कर सकता है। तो ऐसा आदमी ऐसे लोगों को छोड़ के देगा, कुछ नहीं करना है इनको, मरो तुम लोग, हम तुम्हारे कुछ काम नहीं आ सकते। क्यों? इसलिए कि हमको हमारी पड़ी है, क्या मिलेगा हमको तुम्हारे साथ एहसान करके? समाज में कमजोर लोगों का क्या होगा जब आखिरत का अकीदा निकल जाए? समाज में मजलूमों का क्या होगा, ऐसे लोगों का क्या होगा जो अपना हक नहीं ले सकते हैं, जब आखिरत से आदमी नहीं डरे, जब आदमी के पास ताकत आ जाए? तो आखिरत के अकीदे से इन दोनों का ख्याल इंसान रखने वाला बनता है। इन दोनों के लिए समाज में उम्मीद होती है अगर आखिरत का अकीदा हो तो। और आगे आइए, ये हुआ बंदों का हक। अल्लाह के सिलसिले में क्या होगा? अल्लाह ताला फरमाता है, فَوَيْلٌ لِلْمُصَلِّينَ الَّذِينَ هُمْ عَنْ صَلَاتِهِمْ سَاهُونَ الَّذِينَ هُمْ يُرَاءُونَ وَيَمْنَعُونَ الْمَاعُونَ। وہ آگے آئیں گے ہم، پہلے دو چیز دیکھتے ہیں۔ اللہ نے کہا اور تو پھر بربادی ہے نمازیوں کے لیے، ان نمازیوں کے لیے جو اپنی نمازوں کے سلسلے میں لاپرواہ ہیں، اپنی نمازوں کی۔ اب بتائیے، اللہ ہم سب کی حفاظت فرمائے، یہاں پر نماز پڑھنے والوں کے لیے بربادی ہے، تو ان لوگوں کا کیا حال ہوگا جو نماز پڑھتے نہیں ہیں؟ ایسے نمازی جو پڑھتے ہیں اور نمازوں کے سلسلے میں لاپرواہ ہیں، وہ کوئی کیئر نہیں کرتے نماز کا لیکن پڑھتے ہیں، نماز کو امپورٹنس نہیں دیتے لیکن پڑھتے ہیں، ایسے لوگوں کے لیے بربادی ہے۔ تو جو نماز پڑھتے بھی نہیں اور ان کو کوئی پرواہ بھی نہیں، آپ بتائیے ان کا کیا حال ہوگا؟ اللہ نے ان کے لیے بربادی ذکر کی ہے, ان کے لیے زیادہ بڑی بربادی ہے. فویل للمصلین, تو بربادی ہے نمازیوں کے لیے, ایسے نمازیوں کے لیے, الذین هم عن صلاتهم ساهون, جو اپنی نمازوں کے سلسلے میں لاپرواہ ہے. اس بارے میں ان سے مراد کون ہے, سلف نے اس کے بارے میں مختلف افراد کا ذکر کیا ہے, آئیے دیکھتے ہیں کون ہے. نمبر ایک, وہ لوگ جو نماز کو سرے سے مانتے ہی نہیں تھے لیکن مجبوراً پڑھتے تھے. کیوں؟ اس زمانے میں اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں مسلمان ہونے کی علامت نماز پڑھنے والا ہوا کرتا تھا. نماز پڑھتا ہے تو مسلمان ہے. تو اب منافقین جو ظاہر میں ایمان والے تھے لیکن باطن میں اندر سے ایمان نہیں تھا, مجبوراً مسلمان ہوئے تھے, ان لوگوں کو مجبوراً نماز پڑھنا پڑتی تھی لیکن واقعی اندر سے وہ نماز کو مانتے نہیں تھے. تو بعض علماء نے کہا یہاں وہ لوگ مراد ہیں کہ جو نمازوں کے سلسلے میں لاپرواہ ہیں, وہ کوئی مطلب نہیں نماز سے لیکن پڑھ رہے ہیں لیکن مطلب نہیں نماز سے, کچھ منافقین. اسی لیے ابن عباس کہتے ہیں اس آیت کے ضمن میں, فہم المنافقون, یہ منافق لوگ ہیں, کانوا یراؤون الناس بصلاتهم اذا حضروا, جب وہ آتے تھے تو نماز پڑھتے تھے لوگوں کو دکھاوے کے لیے, چاہتے تھے کہ لوگ ہم کو دیکھیں ہم بھی نمازی ہیں. وہ یترکونھا اذا غابوا, لیکن اکیلے میں جب ہوتے تھے تو نہیں پڑھتے تھے, لیکن لوگ ہیں, لوگ نماز پڑھ رہے ہیں, پڑھ لیتے تھے, کوئی دیکھنے والا نہیں ہے, نماز نہیں پڑھتے تھے. بھائی کوئی پوچھنے والا نہیں ہے تو پھر پڑھنے کا کس کے لیے, پبلک دیکھ رہی تو پڑھو. کتنے لوگوں کا حال ایسا ہوتا ہے, اللہ تعالیٰ حفاظت فرمائے, ہدایت دے کہ لوگ پڑھ رہے ہیں تو چلو اپن بھی پڑھ لیں گے, کوئی پڑھنے والا نہیں تو کہے گی نماز. ہاں ان کے پاس ایک گندگی اور تھی کہ وہ نماز کو فرض بھی نہیں مانتے تھے, کہے گی شریعت سے, کہے گا اسلام, وہ تو لوگوں کے لیے مسلمان ہوئے تھے. تو کہتے ہیں کہ کانوا یراؤون الناس بصلاتهم اذا حضروا, وہ آتے تھے مسجد میں تو لوگوں کو دکھانے کے لیے نماز پڑھتے تھے. وہ یترکونھا اذا غابوا, اور جب چلے جاتے تھے اور اکیلے ہوتے تھے تو پھر نماز وماز کچھ پڑھتے نہیں تھے. تفسیر طبری میں ایک قول موجود ہے ابن عباس کا, اور اللہ تعالیٰ نے قرآن کریم میں بھی اس کو ذکر کیا ہے, ان کا حال ذکر کیا منافقین کا, کیا فرمایا, ان المنافقین یخادعون اللہ وهو خادعهم, منافقین اپنے زعم میں اللہ کو دھوکا دیتے ہیں, اللہ کو دھوکا دینے کی کوشش کرتے ہیں, ان کے گمان میں اللہ کو دھوکا دے رہے ہیں, اور حالانکہ وہی ان کو دھوکے میں ڈالے ہوئے ہیں, وہ خادعهم, وہی ان کو ان کے انجام سے غافل کیے ہوئے ہیں. وَإِذَا قَامُوا إِلَى الصَّلَاةِ قَامُوا كُسَالَى, ان کا حال یہ ہے کہ جب نماز کے لیے کھڑے ہوتے ہیں تو کسمساتے ہوئے, جی چراتے ہوئے کھڑے ہوتے ہیں, نہ چاہتے ہوئے, بوجھل ہو کر. کسالا کسل کے معنی ہوتے ہیں سست, نماز کے لیے کھڑے ہوتے ہیں تو کیسے کھڑے ہوتے ہیں, جی نہیں چاہتا, نڈھال ایک دم, ایسے کہ دل بالکل ناگواری کے ساتھ نماز کے لیے کھڑے ہوتے ہیں. وَإِذَا قَامُوا إِلَى الصَّلَاةِ قَامُوا كُسَالَى, جب وہ نماز کے لیے کھڑے ہوتے ہیں تو نہ چاہتے ہوئے, سست بنے ہوئے, بوجھل, نڈھال, کسمساتے ہوئے نماز کے لیے آتے ہیں. يُرَاءُونَ النَّاس, لوگوں کو دکھاوا کرتے ہیں. وَلَا يَذْكُرُونَ اللَّهَ إِلَّا قَلِيلًا, اور اللہ کو نہیں کے برابر یاد کرتے ہیں, اتنا کم کہ کچھ بھی فائدے کا نہیں, اللہ کو یاد کرتے ہیں نہیں کے برابر. اب بتائیے, ایک بہت پیاسا آدمی ہے, اس کو آپ ایک چمچہ پانی پلائیں گے کیا ہوگا, اس کو پیاس بجھے گی, اس کی پیاس نہیں بجھے گی, اور زیادہ طلب پیدا ہوگی اس کو. تو اتنا تھوڑا کہ جو کفایت نہ کرے, اتنا تھوڑا کہ جو کفایت نہ کرے, تو اللہ کو اتنا یاد کرتے ہیں کہ وہ یاد کرنا کچھ کام کا نہیں ہے. وَلَا يَذْكُرُونَ اللَّهَ إِلَّا قَلِيلًا, تو یہ منافقین کے بارے میں ہے کہ فَوَيْلٌ لِّلْمُصَلِّينَ, ان نمازیوں کے لیے بربادی ہے جو نمازوں کے سلسلے میں بالکل لاپرواہ ہیں. قتادہ کہتے ہیں یہ وہ لوگ ہیں جو نماز پڑھا نہیں پڑھا ان کو کوئی اس کے بارے میں ٹینشن نہیں ہوتا ہے, کوئی اہمیت اس کی نہیں ہوتی ہے, چھوٹنے کا کوئی غم نہیں, پڑھنے میں کوئی خوشی نہیں, بس پڑھ لیا, پڑھ رہے ہیں لوگ تو میں بھی پڑھ لیا, اور چھوڑا تو کوئی بڑا نقصان نہیں ہوا, किसी आदमी के 100 रुपए का नोट खो जाए काउंटर पे, कितना ढूंढता हो उसका, बस चले तो पास पड़ोस के लोगों की जेब भी टटोल ले, कितना ढूंढता है वो, और कितना अफसोस होता है उसको 100 रुपए, और सोचता कि क्या क्या नुकसान होगा इस 100 रुपए के नहीं होने से, यानी 100 रुपए से मैं क्या क्या कर सकता था, लेकिन अब नहीं कर सकता मैं उसको, क्या क्या आदमी सोचता है। घड़ी खो गई, कितना टेंशन, मोबाइल खो गया, उसकी तो जान निकल जाती है, उसकी तमन्नाएं कितनी जुड़ी हुई चीजें थी उसके साथ, कितने नंबर मेरे गए, कितने मेरे गाने उसमें से गए, कितने लोग हैं इनके मोबाइल में गाने बजाने होते हैं, क्या नुकसान मेरा हुआ, लेकिन एक नमाज गई उसकी, नमाज गई, आज तो कल पढ़ लेंगे भाई, नमाज ही तो है, उनको नमाज के जाने का कोई गम नहीं होता है। फवैलुल लिल मुसल्लीन कहते हैं यहां पर, कतादा कहते हैं कि वो लोग हैं, कहते हैं साहिन अनहा, नमाज के बारे में वो एकदम लापरवाह है, अहमियत नहीं, ला युबाली सल्ला अम लम युसल्ली, कोई अहमियत नहीं देता है, पढ़ा नहीं पढ़ा उसको कुछ अहमियत नहीं नमाज की, नमाज पढ़ा तो भी कोई बड़ी बात नहीं, नमाज छोड़ा तो भी कोई बड़ी बात नहीं, सल्ला अम लम युसल्ली, पढ़ा नहीं पढ़ा कोई उसके लिए ज्यादा फर्क नहीं पड़ता है। तो यहां पर ये लोग मुराद हैं जिनकी जिंदगी में नमाज का कोई ऐसा मकाम नहीं है कि जिसके पढ़ने में कोई अजमत का मामला हो, जिसके छोड़ने में कोई नुकसान का मामला हो, कुछ नहीं बस ऐसे ही। तो ऐसे लोग यहां मुरादे कतादा कहते हैं। तीसरे मुसाब इब्न साहब कहते हैं कि इससे मुराद वो लोग हैं जो नमाज पढ़ें लेकिन उसका वक्त टाल के पढ़े, ये लोग भी इसमें दाखिल हैं। क्या कहते हैं मुसाब इब्न साद कहते हैं कुल तुली साद इब्न अबी वक्कास, मैंने साद इब्न अबी वक्कास से कहा अल्लदीना हुम अन सलातिहिम साहून, अल्लाह ने कुरान में फरमाया वो अपनी नमाजों से लापरवाह हैं, कौन मुराद है, अहुआ मा युहद्दिथु बिही अहदुना नफ्सहु फी सलाति, क्या इससे ये मुराद है कि आदमी अपने दिल में अपने आप ही से बातें करता है नमाज में, नमाज में गाफिल हो जाता है, भूल में पड़ जाता है, उसको जहन उसका इधर से उधर चला जाता है, क्या ये मुराद है यहां पर, उन्हें कहा ला वलाकिन सहवा अन युअखिरहा अन वक्तिहा, यहां पर सहव से मुराद क्या है, नमाज के बारे में भूल में है, लापरवाह है, साहून गाफिलून, कौन है ये लोग, कहते ये वो लोग हैं कि जो नमाज के बारे में लापरवाह हैं उसको उसके वक्त से टाल के पढ़ते हैं, जो नमाज का वक्त है उससे टाल के पढ़ते हैं, मसलन असर की नमाज है, कब पढ़ेंगे, सूरज एकदम पीला हो जाएगा या सूरज डूब जाएगा, या मगरिब की नमाज पढ़ेंगे कब पढ़ेंगे, एकदम सितारे निकल आएंगे, या ईशा की नमाज पढ़ेंगे कब पढ़ेंगे, एकदम अभी फजर पढ़ना है और ईशा की नमाज पढ़ रहे हैं, या फजर की नमाज पढ़ेंगे कब, जब सूरज निकल आए, जोहर की नमाज पढ़ेंगे कब, जब असर का वक्त हो जाए, ये वो लोग हैं जो नमाज के वक्त से उसको क्या करते हैं, आगे करते हैं, उसको वक्त पे नहीं पढ़ते हैं, उसका वक्त निकल जाने के बाद पढ़ते हैं, ये साद इब्न अबी वक्कास रजी अल्लाह तआला का कौल है, ये भी लोग उसमें आते हैं, और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं तिल का सलातुल मुनाफिक यजलिसु यरकुबु शम्स, ये मुनाफिक की नमाज है, बैठा रहता है सूरज को तकते हैं, सूरज को तकता रहता है, बैठा रहता है, हत्ता इदा कानत बैन करनई शैतान, यहां तक के सूरज दो शैतान के दो सींगों के बीच में आ जाता है, यानी सूरज डूबने में होता है, काम खड़ा होता है, फन कराहा और बैन, और चार ठोंगे लगा देता है, और मुस्नद अहमद की रिवायत में है फन कराहा नकरा की दीक मुर्ग की तरह, जैसे मुर्ग होता है, मुर्गा कुछ भी जमीन से दाना चुगता है तो कैसा करता है, ठोंग लगाता है एकदम तेजी के साथ में बस, तो जब सूरज डूबने में होता है तो चार ठोंगे लगा देता है, यानी चार रकतें इस तरह से पट पट पड़ के झटपट खत्म निपटा देता है मामला, किस्सा खत्म, फना करहा न कराती दीक ला यज़कुरुल्लाह फीहा इल्ला क़लीलन, उसमें अल्लाह को नहीं के बराबर बहुत ही थोड़ा याद करता है, کیا نہیں کیا اللہ کو یاد اس میں، اللہ کا کوئی دھیان نہیں ہے. اس کو امام مسلم نے روایت کیا اپنی صحیح میں. تو یہاں پر دوسری برائی انسان میں پیدا ہوتی ہے آخرت کے انکار سے، وہ کیا ہے؟ آدمی اللہ کی عبادت کے سلسلے میں لاپرواہ ہو جاتا ہے، مقصد حیات میں آدمی لاپرواہ ہو جاتا ہے. کیوں پیدا کیا آدمی کو اللہ نے؟ وما خلقت الجن والانس الا ليعبدون، اپنی عبادت کے لیے اللہ نے پیدا کیا. اور عبادات میں سب سے افضل عبادت کون سی ہے؟ نماز. تو جو نماز کو ضائع کیا وہ باقی عبادات کا کیا خیال رکھے گا؟ تو افضل العبادات زندگی کا مقصد اللہ کا حق، اس میں لاپرواہ ہو جائے گا، کون پوچھنے والا ہے؟ یہ ان لوگوں کا حال بیان کیا جو منافقین ہیں. منافقین کون تھے؟ یہ لوگ وہ تھے جو شک میں پڑے ہوئے تھے. اللہ نے قرآن میں خود فرمایا ان کے حال، مذبذبین بین ذلک لا الہ الا ولا الہ الا، دو چیزوں کے بیچ میں یہ مذبذبین ہے. مذبذب کس کو کہتے ہیں؟ تذبذب میں، کنفیوژن میں، نہ ادھر ہیں نہ ادھر ہیں، نہ ایمان ٹوٹل دھڑ ایمان کی طرف بھی نہیں اور دھڑ کفر میں بھی نہیں ہے، نہ ایمان والے نہ کفر، بیچ میں ہی لٹکے ہوئے ہیں. نہ مومنین کے ساتھ پورے طور پر ہیں نہ کفار کے ساتھ ہیں، ادھر بھی ادھر بھی ہیں. اسی لیے حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا کہ منافق کی مثال اس بکری کی طرح ہے جو دو ریوڑوں کے بیچ میں چل رہی ہو، نہ اس ریوڑ کی ہے نہ اس ریوڑ کی ہے، نہ ایمان پورے طرح سے دل میں ہے نہ پوری طرح سے کفر ہے. کبھی تھوڑی بجلی چمکتی ہے، تھوڑا نور ہو جاتا ہے، تھوڑا سا تہارے صحیح ہے، آگے بڑھتے ہیں، پھر بجلی بند، پھر واپس کفر کے اندھیرے میں. تو کبھی کفر کبھی ایمان، شک، آن آف آن آف، یہ منافقین ہیں. تھوڑا سا کچھ دکھائی دیا ارے ایمان، لیکن پھر کچھ ہوا پھر سے کفر میں پڑے ہوئے، پھر شک میں پڑے ہوئے. تو یہ منافقین کا حال ہے. تو یہ یقین کی کمزوری جب بہت زیادہ بڑھ جاتی ہے تو شک بن جاتی ہے. اسی لیے فی قلوبہم مرض، ابن عباس کہتے ہیں ان کے دلوں میں کیا ہے؟ مرض ہے، یعنی بیماری ہے. کون سی بیماری ہے؟ شک کی بیماری ہے. تو آخرت کے سلسلے میں شک انسان کی عبادات اور حقوق العباد اور حقوق اللہ دونوں میں بگاڑ پیدا کر دیتا ہے. یقین کی کمزوری دونوں سلسلوں میں انسان کو ناکام کرتی ہے. تو یہ دوسری چیز اللہ نے بیان کی. نمبر تین، الذین هم یراؤون، یہ وہ لوگ ہیں جو دکھاوا کرتے ہیں. اب بتائیے، انسان کی فطرت میں ہے دکھاوا. آپ سوچیں، دکھاوا میں نہیں کرتا، آپ اپنے اندر سے اس کو نکال ہی نہیں سکتے، اپنے اندر سے آپ اس کو نہیں نکال سکتے، آپ اپنے اندر سے دکھاوا نکال ہی نہیں سکتے. ہاں، آپ اپنے اندر یہ طے کر سکتے ہو کہ کس کو دکھانے کا، اللہ کو یا بندوں کو. سمجھ میں آیا؟ یہ بہت اہم چیز ہے، اس کو یاد رکھیں. اب لوگ اپنے اندر دکھاوا نکالو، آپ کتنا بھی دھو یہ نکلنے والا نہیں ہے، اللہ نے فطرت میں رکھا ہے. گھر میں آپ دیکھیں چھوٹے بچے جس کے ہوتے ہیں اس کو معلوم ہے، بچہ کچھ بھی کرتا کرتب کر کے دکھاتا ہوتا، ابو دیکھو میں کیسا کیا، اکیلے میں نہیں کر سکتا، اس کو کوئی تو دیکھنا ایسا لگتا ہے. کچھ لکھتا ہے اچھا، ابو دیکھو میں نے کیسے لکھا، ہاں بہت اچھا لکھا، ہاں تب خوش، پھر ایک دم پھر جائے گا برابر پاجاموں پر کر کے خوش ہوتا ہے، اس کو لگتا کوئی دیکھنا اس کو. انسان کی فطرت میں ہے. اب انسان کو چننا ہے، اس کو کس کو دکھانا ہے. ریاکاری کیا ہے؟ گراوٹ کیا ہے؟ بندوں کو دکھائے جو خود کیا ہیں؟ محتاج ہیں. ہاں، واقعی ایمان اور اخلاص کیا ہے؟ اللہ کو دکھائے. ان تعبد اللہ کانک تراہ فان لم تکن تراہ فانہ یراک. احسان کا مرتبہ کیا ہے؟ تو اس طرح اللہ کی عبادت کرے گویا کہ اللہ کو دیکھ رہا ہے. اور اگر یہ نہیں تو کم از کم ایسے کہ اللہ تجھ کو دیکھ رہا. عبادت کا اعلیٰ مقام یہ ہے کہ کم سے کم آدمی کا منیمم احسان کیا ہے؟ کہ اللہ مجھ کو دیکھ رہا ہے. اللہ کے دیکھنے کے لیے نیکی کرنا، یہ اخلاص ہے، یہ احسان ہے. تو یہ آدمی اپنے اندر سے نکال ہی نہیں سکتا، اس کو اپنا رخ موڑنا ہے، اس کو اپنا رخ موڑنا ہے. سب سے پھر کے کس کی طرف ہو جا؟ وَذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا حَنِيفًا مُسْلِمًا, اللہ کی طرف ہو جانا مخلوق سے پھر کے, یہ اس کو کہتے ہیں حنیفیت, اس کو کہتے ہیں اخلاص. لیکن یہ نکل جائے آخرت میں کیا ہونے والا, کیا ملنے والا, کچھ بھی نہیں, تو پھر کیا کرنا ہے؟ یہاں پہ اگر کام نہیں تو کم سے کم نام تو ہو, کچھ اگر مال نہیں تو کم سے کم نام کا تو کمال ہو جائے. تو آدمی دنیا میں کچھ نہ کچھ پانے کے چکر میں رہے گا, کبھی مال چاہیے, کبھی عہدہ چاہیے, کبھی نام چاہیے, تو کچھ بھی نیکی کرے گا. اب ایک تو یہ بتایا, دیکھیں پہلے دو چیزیں بیان کی اللہ نے, یتیم کو دھکے دے گا, مسکین کو کھلانے کی ترغیب بھی نہیں دے گا. لیکن آپ بولیں گے بہت سارے لوگ نہیں مانتے, لیکن کرتے ہیں. کتنے لوگ سوشل سروس نہیں کرتے, نہ اللہ کو مانتے نہ آخرت کو مانتے. الذین هم یراؤون, یہ وہ لوگ ہیں جو دکھاوا کرتے ہیں. کہ ایک آدمی دنیا میں کرتا ہے, بعض اوقات بہت بھلے بھلے کام کرتا ہے, لیکن وہ کس لیے کرتا ہے؟ میرا نام آئے, میری زندگی میں نے تو کم سے کم میرے بات تو میرا کہیں مورتی لگے, کہیں فوٹو لگے, کسی کتاب میں میرا نام آ جائے. الذین هم یراؤون, جو دکھاوا کرتے ہیں, ان کے کردار میں کیا چیز آئے گی؟ دیکھا, آخرت پر ایمان آدمی کی پوری نیت کو, اس کے دل کو اللہ کی طرف, آخرت کی طرف پھیر دیتا ہے کہ وہاں ملنے والا ہے, یہاں نہیں چاہیے ہم کو کچھ, یہاں نہیں چاہیے ہم کو. لیکن جیسی آخرت زندگی سے نکل جاتی ہے, آدمی دیکھتا کچھ مل رہا کیا؟ نہیں مل رہا. نام تو ملے کم سے کم, نام تو ہو کم سے کم. اگر وہ دنیا میں بدلہ نہیں چاہے گا تو نام تو چاہے گا. وہ کرے گا, ایک تو نہیں کرے گا, اگر کرے گا تو چاہے گا کہ کچھ نہ کچھ اس کے لیے عزت کا راستہ دنیا میں کھلے. اسی لیے اللہ نے کیا فرمایا, الذین هم یراؤون. اور ریا انسان کی ہوئی نیکی کو بھی برباد کر دیتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے صحابی ابو سعید خدری رضی اللہ عنہ فرماتے ہیں, خرج علینا رسول اللہ صلی اللہ علیہ وسلم ونحن نتذاکر المسیح الدجال. اللہ کے رسول صلی اللہ علیہ وسلم ہمارے پاس باہر تشریف لائے اور ہم مسیح الدجال کے بارے میں گفتگو کر رہے تھے, دجال کے بارے میں ہم ڈسکس کر رہے تھے. فقال الا اخبرکم بما ہوا اخفف علیکم عندی, آپ نے فرمایا میں تم کو بتاؤں کہ میرے نزدیک دجال سے بھی زیادہ ڈرنے کی چیز کیا ہے. من المسیح الدجال. فقلنا بلا یا رسول اللہ, ہم نے کہا ہاں اللہ کے رسول ضرور بتلائی ہے. فقال الشرک الخفی, آپ نے کہا چھپا ہوا شرک, چھپا ہوا شرک. ان یقوم, اور کیا ہے وہ؟ آپ نے خود کہا ان یقوم الرجل فیصلی, آدمی کھڑا ہو اور نماز پڑھے. فیزین صلاته لما یرا من نظر رجل, اور دیکھے کہ کوئی دیکھ رہا ہے تو اپنی نماز کو اور اچھا کرے. نماز میں دیکھے کوئی مجھ کو دیکھ رہا ہے, وہ یہ نہیں دیکھ رہا ہے کہ اللہ مجھ کو دیکھ رہا ہے, دیکھیے اپنا دل کہاں پھیرا اس نے بندے کی طرف. وہ دیکھے کہ کوئی مجھ کو دیکھ رہا ہے تو اور اچھے سے نماز پڑھے. یہ کیا ہے؟ یہ چھپا ہوا شرک ہے, یہ چھپا ہوا شرک ہے, اور یہ دجال سے زیادہ نقصان دہ ہے, دجال سے زیادہ نقصان دینے والا ہے, بڑا فتنہ ہے. اس کو ابن ماجہ اور بیہقی نے روایت کیا اور حسن درجے کی حدیث ہے. ایک حدیث میں آپ فرماتے ان اخوف ما اخاف علیکم الشرک الاصغر, تم پر میں سب سے زیادہ ڈرتا ہوں چھوٹے شرک سے. قالوا وما الشرک الاصغر یا رسول اللہ, صحابہ نے کہا اللہ کے رسول چھوٹا شرک کیا ہے؟ قال الریا, آپ نے کہا دکھاوا, ریا. یقول اللہ عز وجل اذا جزا الناس باعمالهم, اس دن جب اللہ تعالیٰ بندوں کے اعمال کی جزام کو دے گا, اللہ تعالیٰ ایسے لوگوں سے کہے گا جنہوں نے دکھاوا کیا, اللہ تعالیٰ فرمائے گا اذهبوا الى الذين كنتم تراؤون في الدنيا, جاؤ ان لوگوں کے پاس جاؤ جن کے لیے تم دنیا میں عمل کرتے تھے, جن کو دکھانے کے لیے تم دنیا میں عمل کرتے تھے, جاؤ ان سے بدلہ لے لو. فانظروا هل تجدون عندهم جزاء, جاؤ دیکھو ان کے پاس کچھ بدلہ ملتا ہے کہ تم کو, دیکھو میرے پاس نہیں. جن کو دکھانے کے لیے کیا, جاؤ ان سے بدلہ لو, میں نہیں دوں گا تم کو کچھ, اللہ کے پاس بدلہ نہیں ہے. اس لیے آج آدمی سوچے میں اگر کوئی عمل کر رہا ہوں بدلہ کس سے چاہیے؟ بندوں سے. اگر ان کو دکھانے کے لیے کیا, نام کرے, نام ہوگا کبھی نہیں بھی ہوگا, لیکن آخرت میں ناکام ہوگا. یہاں نام ہوگا وہاں ناکام ہوگا. اللہ ہم سب کی حفاظت فرمائے. اس کو امام احمد اور امام البیہقی وغیرہ نے اپنی کتاب الزہد میں روایت کیا اور یہ صحیح روایت ہے. آخری چیز اللہ نے بیان کی ان کے سلسلے میں, ویمنعون المعون, آخرت کا انکار کرنے والا کیا کرے گا؟ ویمنعون المعون, معون کو روک لے گا. معون معونہ سے بنا ہوا ہے, معونہ عون سے بنا ہے, عون کے معنی مدد, اور معون سے مراد علماء نے کہا نفع ہے, نفع فائدہ. ابن جریر الطبری کہتے ہیں ویمنعون الناس منافع ما عندهم, ان کے پاس جو بھی چیزیں ہیں ان چیزوں کے فائدے سے لوگوں کو محروم کرتے ہیں, ان چیزوں کے ان سے جو فائدہ ان کو نہیں دیتے ہیں. وَأَصْلُ الْمَعُونِ مِنْ كُلِّ شَيْءٍ مَنْفَعَتُهُ, ہر چیز کا ایک فائدہ ہوتا ہے. تو اتنا کنجوس آدمی ہو جائے گا کہ ایک تو کرے گا تو نام کے لیے, اور اگر نام نہیں ہے تو اصل چیز دینے کی بات تو کیا, اس میں سے تھوڑا بھی نہیں دے گا کسی کو, اس کا فائدہ بھی کسی کو اٹھانے نہیں دے گا. مجاہد کہتے ہیں اس سے مراد زکوٰۃ ہے, کہ مال انسان کا ہوتا ہے اس میں سے آدمی 2.5% دیتا ہے, تو اتنا تھوڑا بھی دوسروں کو نہیں دے گا. نماز اور زکوٰۃ جڑی ہوئی ہے. آپ نے پچھلی آیت میں دیکھا تھا المعارج میں کہ نماز پڑھتے ہیں اور غربا کو فقراء کو کیا کرتے ہیں, ان کو کھلاتے ہیں, اپنے مال میں سے دیتے ہیں, سائل اور محروم کے لیے کیا ان کے مال میں حق ہے. تو نماز اور زکوٰۃ جڑا ہوا ہے. یہاں پہ بھی کہتے ہیں معون سے مراد کیا ہے؟ زکوٰۃ ہے. تو کہتے ہیں کہ قال علی المعون الزکاۃ, حضرت علی رضی اللہ عنہ فرماتے ہیں یہاں معون کو روک کر رکھتے ہیں سے مراد کیا ہے؟ زکوٰۃ ادا نہیں کرتے. تو یہ منافقین کے سلسلے میں آیا ہے. اسی طرح سے حسن بصری رحمۃ اللہ علیہ فرماتے ہیں ان صلی راء, ایسے آدمی کا حال کیا ہوگا؟ منافق, آخرت کے بارے میں شک میں پڑا ہوا. ان صلی راء, نماز پڑھے گا تو دکھاوا کرے گا. وہ انفاطت ہو لم یأس علیہا, اور اگر نماز فوت ہو جائے تو اس کو کچھ بھی افسوس نہیں ہوگا. وہ یمن زکوٰۃ مالی ہی, اور جو مال اس کے پاس ہے اس کی زکوٰۃ نہیں دے گا. یہ کون ہے؟ منافق. یہ وہ آدمی ہے جو آخرت پر یا تو شک کرتا ہے یا انکار کرتا ہے. اور آخری چیز, عبداللہ بن مسعود رضی اللہ عنہ کہتے ہیں کہ کل معروف صدقہ, ہر معروف صدقہ ہے, ہر نیکی صدقہ ہے, ہر بھلائی صدقہ ہے. کنا نعد المعون على عهد رسول اللہ صلی اللہ علیہ وسلم عارية الدلو والقدر, کہتے ہر نیکی صدقہ ہے, اور اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں ہم اپنا دل, کنویں سے پانی نکالنے کا ڈول, اور قدر, ایک برتن جس میں کوئی دوسرا پکا کے کھا لے, ہم اس کو بھی کیا کرتے تھے؟ معاون شمار کرتے تھے. یعنی ایک آدمی مثال کے طور پر پانی کے لیے اس کا اپنا ڈول ہے کنویں سے, کوئی دوسرا بولتا تھوڑی دیر کے لیے دو میں واپس دیتا, تو اصل چیز تو نہیں گئی لیکن اس کا فائدہ ہے, وہ لے گا ڈول سے پانی نکالے گا, آپ کا ڈول آ کے آپ کو واپس دے گا. آپ کی سوئی ہے, آپ کی چھنی ہے, یا آپ کے کوئی بھی اس طرح کی کوئی چیز ہے, دو استعمال کر کے واپس دیتا ہوں. اتنا کنجوس ہوگا, پوری چیز دینا تو چھوڑ دو, وہ اس کو دے کے واپس لینے کے لیے استعمال کے لیے بھی نہیں دے گا. اتنا کنجوس آدمی ہو جائے گا. کب ہوگا؟ جب آخرت پر ایمان نہیں ہوگا. وَيَمْنَعُونَ الْمَعُونَ سے مراد یہاں پر اصلاً زکوٰۃ ہے, جو کہ اصل اللہ نے جو مال دیا اس میں سے تھوڑا اس کا جو فائدہ ہے, اور اس کے علاوہ جو چھوٹی چھوٹی روزانہ کی استعمال کی چیزیں, ذرا سوئی دو واپس دیتے ہیں تو سوئی بھی ٹاکہ لگانے کے لیے کسی کو نہیں دے گا. اتنا کنجوس ہو جائے گا کہ دنیا دنیا دنیا, میری میری میرا ہے, قبر میں لے کے جائے گا. اتنا زیادہ چیزوں کا حریص ہو جائے گا. کیوں؟ اس لیے کہ مرنے کے بعد تو کچھ ہے نہیں, دنیا میں سب سمیٹ کے رکھے گا, اور یہ سمیٹ کے رکھنے کے بعد مر جائے گا, قبر میں کچھ جائے گا نہیں. اتنا کنجوس آدمی ہو جائے گا, فقراء غربا کو کچھ دے گا نہیں بلکہ ان کے ساتھ بدسلوکی کرے گا اور خود روک کے رکھے گا. کب ہوگا؟ جب آخرت پر ایمان نہیں ہوگا, یا آخرت میں شک ہوگا, یا آخرت کا یقین کمزور ہوگا. اللہ ہم سب کو ہدایت عطا فرمائے, اور آخرت کے سلسلے میں ایمان میں ہمارے قوت عطا فرمائے, اور آخرت کے لیے عمل کرنے والا, اللہ کی رضا کی خاطر عمل کرنے والا ہم سب کو بنائے. سبحان اللہ بحمدہ.